लिखित र अन्तर्वार्ता कक्षा सञ्चालन पौष 25 गतेदेखि। सम्पर्क कैलाली पोलिटेक्निक इन्स्टिच्युट उत्तर बेहेडी धनगढी कैलाली। फोन नम्बर 091410068, मोबाइल 98002062133, 98654938 र 98144159। गुड मर्निङ, नमस्कार अनि हार्दिक स्वागत छ यहाँहरू सबैलाई। दिनेश एफएम 93.8 मेगाहर्जबाट हरेक दिन हामी तपाईँको साथमा हुन्छौँ, हरेक बार हामी तपाईँको साथमा हुन्छौँ, यानि कि समय चाहिँ हाम्रो एउटै हुन्छ, बिहानी 8:15 बजेदेखि 9 बजेसम्म। आज पनि रोहित तपाईँको साथमा छु र मलाई साथ दिनको लागि प्रविधि संयोजनमा आरडी हुनुहुन्छ, यसै गरी छोटेलालले मलाई क्यामराबाट साथ दिइरहनु भएको छ। हामी पछिल्लो समयमा रेडियो मात्र होइन, रेडियोमा अडियो सहित हामी भिडियोमा पनि प्रवेश गरेका छौँ। तपाईँले पनि हामीलाई सिधै भिडियोबाट पनि हेर्न सक्नुहुन्छ, जसको लागि दिनेश खबरमा तपाईँले यदि लाइक गर्नुभएको छ भने पक्कै पनि तपाईँलाई त्यहाँ पुग्छ होला। तपाईँको ठाउँमा तपाईँले यदि फेसबुक युज गरिरहनुहुन्छ अथवा दिनेश एफएमको पेजलाई, दिनेश खबरको पेजलाई तपाईँले लाइक गर्नुभएको छ भने त्यहाँबाट पनि तपाईँले हामीलाई प्रत्यक्ष रूपमा हेर्न र सुन्न सक्नुहुन्छ। र सँगसँगै बिहानीको यो 45 मिनटको समयमा आज पनि हामी छौँ। आज शनिबार छुट्टीको दिन, अनि यो छुट्टीको दिनमा आज मैले अझै रमाइलो गर्नको लागि एकजना अतिथिलाई मैले कार्यक्रममा चाहिँ बोलाएको छु। विशेष गरेर धनगढीमा चिरपरिचित नाम छ र धनगढीमा सबैले उहाँलाई चाहिँ चिनिरहनु भएको व्यक्तित्व पप्पु कुमार, र धेरैले पप्पु कुमार भनेर चिन्दैनन्, पिके नारायण भनेर अझै बढीले उहाँलाई चिन्नुहुन्छ। र तपाईँले पनि उहाँको पसल छ एउटा घडी रिपेयरिङ, र त्यसमा चाहिँ अगाडिपट्टि एउटा बक्समा लेखिएको छ पिके नारायण भनेर, र पक्कै पनि तपाईँले त्यहाँ पनि आफ्ना घडीहरू बनाउनुहुन्छ र घडी रिपेयरिङ गर्नुहुन्छ, र सँगसँगै यति मात्र होइन उहाँको परिचय, उहाँले गीतहरू असाध्यै राम्रा गाउनुहुन्छ। तिमी बिना एल्बम पनि उहाँले निकाल्नु भएको छ भने थुप्रै अन्य फुटकर गीतहरू पनि उहाँले गाइरहनुहुन्छ। विशेष गरेर पुराना गीतहरू असाध्यै राम्रो गायकीको रूपले उहाँ चाहिँ परिचित हुनुहुन्छ। आजका हाम्रो अतिथि पप्पु कुमार अर्थात् पिके नारायणलाई म स्वागत गर्छु। यहाँलाई धेरै धेरै स्वागत छ।
नमस्कार।
पहिलो कुरा त जान्न चाहे, पप्पु कुमार कसरी पिके नारायण भए?
यसको एउटा बहुत लामो कथा छ। हेर्नुहोस्, कसरी भने, जतिखेर म लखनऊबाट म यो सङ्गीत पढ्न गएको थिएँ यहाँबाट,
हजुर,
सङ्गीत पढेर आएपछि यहाँ सुदूरपश्चिम अञ्चलमा चाहिँ एउटा फिल्म बनिरहेको थियो, पहिलो फिल्म त्यो अर्पण फिल्म,
हजुर,
त्यो अर्पण फिल्म बन्दाखेरमा त्यसमाका गीतहरू सबै मैले आफैले नै त्यसलाई रेकर्डिङ गरेको थिएँ। रेकर्डिङ उहाँ गरेको थियो जहाँ कि लखनऊको ममसार फिल्म स्टुडियोमा, त्यो फिल्म स्टुडियोको नाम हो हरिवंश जसवालको स्टुडियो थियो, बहुत राम्रो स्टुडियो थियो, एचएमबी कम्पनीकै स्टुडियो थियो। यहाँ चाहिँ अलि स्टुडियोको अभाव भएको हुनाले हामीहरू सबै डाइरेक्टर सहित म पनि लगायत गएर वहीँ गएर त्यो गीतलाई चाहिँ 5 गीत हो रेकर्डिङ गरेको, जो गीत अहिलेसम्म पनि त्यो सबैले सुनेका छन्, बेला बेलामा सुन्दैछन्, हरेक एफएमहरूमा रेडियो नेपालबाट यी गीतहरू छुटेकै हुन्छ, सबैले श्रोताहरूले सुनेकै हुन्छ, सबै श्रोताहरूले चाहिँ जे होस् मलाई चाहिँ राम्रैसँग चिन्नुहुन्छ उहाँहरूले।
त्यो अर्पण फिल्ममा पिके नारायण भनेर एउटा रोल छ कुनै त्यहाँ हिरो या अन्य त्यहाँ फिल्ममा जो कास्टिङ छन्, जो फिल्ममा खेलिरहेका छन् उनीहरूको नाम हो यो?
होइन, उनीहरूको नाम होइन, यो नाम हो मेरो,
हजुर,
यो नाम हो मेरो, त्यसै फिल्मको माध्यमबाट यो नाम चाहिँ मेरो अहिलेसम्म चाहिँ बरकरार रहेको छ, जसले त्यो फिल्मले चाहिँ मलाई यस स्टेजसम्म पुर्याइदियो कि आज रेडियो नेपाल, म्युजिक नेपाल, माने कि सङ्गीतको सङ्गीत जगतभित्रमा चाहिँ मलाई प्रवेश गराउनमा त्यस फिल्मले मलाई धेरै नै सहयोग गरेको छ।
त्यो फिल्ममा तपाईँले गर्नु परेको काम चाहिँ के? गीत त गाउनुभयो।
त्यसमा गरेको मैले के थियो भने कि त्यो गीतहरू जो थियो, केही गीत त मैले लेखेको थिएँ
हजुर,
एक गीत चाहिँ हाम्रा दोस्रो श्रोता ज्ञान माने कि त्यसैकै भित्रकै एकजना क्यामराम्यान साथीले चाहिँ लेख्नु भएको थियो, यो रात अन्त हो कि जिन्दगीको के ठेगान, यो आस अन्त हो कि प्रभातको के ठेगान भन्ने गीत उहाँले नै लेख्नु भएको थियो यो गीत। त मैले चाहिँ यस गीतलाई पनि गाएको छु, मैले आफ्नो सिङ्गल हो त्यो गाना। त त्यसले गर्दाखेरिमा चाहिँ त्यसमा खासै उहाँहरूको त्यति रोल भएन, जति मैले यो गीतमा चाहिँ जो छ यसमा हाल्न पर्ने कुराहरू जो लय
हजुर
लय, चूँकि लय नै सब कुछ हुन्छ त्यस सङ्गीतमा, गीतको भित्रमा चाहिँ यदि शब्द मात्रै भएर हुँदैन, गीतको त्यो शब्दको साथसाथमा त्यसमा फुल बुट्टा पार्नेवाला त्यो लय त्यसमा यदि भएन भने त्यो गीतको कोही अर्थै रहँदैन, त्यसलाई झन् अझ सुन्दरता बनाउने उसको बाजाले,
ती शब्दलाई कसरी सिङ्गार्ने भन्ने कुरा,
बस बाजाले सिङ्गार्छ त्यसलाई, अनि त्यसलाई झन् सुन्दर बनाउने काम चाहिँ गायकको, जो गायकी जो काम गर्छ त्यसलाई। त्यसले गर्दाखेरिमा चाहिँ यसमा चाहिँ मेरो काम, मेरो भूमिका भनेको त्यो सङ्गीत सम्बन्धी मात्रै र गाइने सम्बन्धी मात्रै त्यसमा रहेको।
कति पहिलेको कुरा हो यो?
यो आज भन्दा हेर्नुहोस् अब 43 साल भयो, माने कि 33 वर्ष भयो यो फिल्म रिलिज भएको, स्टार्ट भएको 2043 सालमा, यसको रिलिजिङ भयो 44 सालमा,
एक वर्षपछि
रिलिजिङ भयो। धेरै धेरै विभिन्न किसिमका बाधा अर्चना आँकडाहरू, धेरै समस्याहरू त्यसमा आए, कति बाधा आए त्यसमा, जो कि 3-3 महिना 4-4 महिना त्यो फिल्महरू पनि त्यस्तै ब्याक रुक्न पुग्यो, फेरि स्टार्ट गरे, कहिले पैसाको अभाव हुने, कहिले केको अभाव हुने, त्यसो गर्दा 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 1 सालपछि त्यो चाहिँ फिल्म रिलिज भयो। तर जे होस् सुदूरपश्चिममा यस फिल्मले चाहिँ बहुतै नाम कमायो, यति नाम कमायो कि अहिलेसम्म चाहिँ मलाई लाग्छ कि कुनै फिल्मको नाम छैन होला जो कि सुदूरपश्चिमको पहिलो फिल्म भनेको अर्पण फिल्म, जसमा चाहिँ जगदीश विसीले चाहिँ मैले निर्देशन गर्नुभएको छ भने उम्मिद विसीले चाहिँ त्यसमा अलिकति उनले सहयोग पुर्याउनु भएको छ।
तपाईँको पनि अब सङ्गीत क्षेत्रको सहयोग तपाईँले गर्नुभएको छ,
त्यही त सबैको आफ्नो आफ्नो किसिमको सहयोग छ त्यसमा। त्यसले गर्दा
त्यति बेला ती तपाईँले गाएका गीतहरू कतिको घन्किए बजारमा, कतिको रुचाइए?
मैले त्यो गीतहरू जब फर्स्ट निकाल्दाखेरिमा त्यो गीतहरू क्यासेटहरू पनि निकालेँ, क्यासेटहरू पनि निकाल्दाखेरिमा धेरै चल्यो त्यो गीत, करिब करिब त्यो क्यासेटहरू त हामीसँग अहिले पनि छैन त्यो क्यासेट, अब हुन त व्यापक रूपमा पाउनुपर्ने कुरा हो त्यो। त अब त्यो क्यासेट त्यतिखेरमा चाहिँ हामीले 5-10 हजार क्यासेट हामीले निकालेको थिएँ त्यही स्टुडियोबाट, त्यो क्यासेटहरू सबै बेचियो
हजुर,
त्यो क्यासेटहरू होला अब कसैसँग राखेको होला या त कसैसँग टुट,
तपाईँसँग छैन,
मसँग त त्यो मसँग क्यासेट छ तर त्यसलाई मैले उसमा सिडीमा ट्रान्सफर गरेर पनि त्यसलाई उसमा मैले यसै दिनेश एफएममा मैले त्यसलाई ट्रान्सफर गरेँ है एमपी3मा, यसै भित्रमा मैले, किनकि हराउँछ, यता हुन्छ, नाश हुन्छ, नाशवान हुने चिज हो नि त्यो, त इरेज हुनेवाला चिज हो, त्यसैले गर्दाखेरिमा चाहिँ मैले सोचेँ कि होइन यसलाई यहाँ यसरी राख्नुपर्छ, यहाँ सुरक्षित रहन्छ भनेर मैले चाहिँ यो हरेक एफएमहरूमा चाहिँ रेडियो नेपालमा भयो, दिनेश एफएममा भयो, शुक्ला फाटा एफएममा भयो, खप्तड एफएममा भयो, यो एफएमहरूमा दिएको छु मैले यो क्यासेटहरू जम्मै।
हजुर, त्यति बेला तपाईँले गाएको त्यो गीत यति बेला सुन्न मिल्छ अर्पण फिल्मका लागि जुन तपाईँले गीत गाउनु भएको थियो?
मिल्छ नि, किन नमिल्ने,
पक्कै पनि त्यो गीत सुनाउन यहाँनिर।
त्यस्तैखेरको यो गीत हेर्नुहोस्, यति चर्चित गीत हो यो, आऊ मेरो दिलमा, आऊ मेरो दिलमा भन्ने यो गीत एकजना लेडीसँगै छ यो गीत, डुएटमा हो, त्यो केटी चाहिँ उहीँबाट हामीले लखनऊबाट नै लिएको थियौँ, उनी गायिकासँगै गाएको हुँ मैले यो, होइन डुएटमा छ यो गीत चाहिँ, यहाँ पनि छ दिनेश एफएममा, बेला बेलामा बजिरहन्छ, कोही साथीहरूले बजाइरहेका हुनुहुन्छ, उहाँहरूले
बजाउने साथीहरू अगाडि नै हुनुहुन्छ,
त्यही त
हजुर। यो गीत तपाईँबाट पनि सुनौँ, अहिले तपाईँले गाइसक्नु भएको रेडी गीत त पक्कै पनि छ
हजुर,
तर अलिकति शब्द यसका
हुन्छ
तपाईँबाट फेरि,
यसको पहिलो गीत चाहिँ यो हो, टाइटलसँगै हो यो पनि,
मेरो दिलमा दिलमा
दिलमा आओ मेरो दिलमा आओ मेरो दिलमा प्रेम यो हाम्रो जन्म जन्म को जन्म जन्म को आओ मेरो दिलमा आओ मेरो दिलमा
आओ मेरो दिलमा त्यति बेला एउटा उमेर पनि थियो होला
त्यतिखेरको जवानी
त्यतिबेलाको जोश एउटा थियो होला तर अहिले त्यो गीत गाउँदा के अप्ठ्यारो पर्छ या गायकलाई सदाबहार हुन्छ के हुन्छ गीत गाउँदा
नै नै अहिले खासै अप्ठ्यारो केही पर्दैन हेर्नुस् खासै अप्ठ्यारो केही पर्दैन अलिकति हामीले त्यसलाई थोडा एकचोटि रिभाइज गर्नुपर्छ वा त्यति हो एकचोटि रिभाइज किनकि शब्दहरू पनि कहिले काहीँ यताको उता उताको यता भइदिन्छ त्यसले गर्दाखेरिमा चाहिँ पढिरहेको हुन्छ त्यसले गर्दाखेरिमा चाहिँ थोडा सा अलिकति हेर्न पर्ने हुन्छ कहिले काहीँ त्यसलाई त्यसको टाइमिङहरूलाई विचार गर्नुपर्ने हुन्छ त्यति हो त्यसमा गर्नुपर्ने आजकल
यसरी तपाईँले त्यो समयमा गीत गाउँदाखेरि कुनै क्लास लिनुभएको सङ्गीतको कोर्स गर्नुभएको या सिक्नु भएको हो
त्यतिखेरमा मैले यो सङ्गीत सिकेको थिएन हेर्नुहोस् सङ्गीत त मैले पछि सिकेँ त्यतिखेरमा यो फिल्ममा रेकर्डिङ हुँदाखेरिमा चाहिँ मैले क्लास लिएको थिएन त यसलाई चाहिँ मैले कसरी गाएँ भन्ने कुरा मलाई आफूलाई नै बडा अजिब सा लाग्छ बडा अचम्म लाग्छ के किनकि यति अप्ठ्यारो चिज हो यो गाना गाउन मान्छेहरूले सम्झिन्छन् श्रोताहरूले सम्झिन्छ सजिलो छ बिल्कुल कतै छैन यति अप्ठ्यारो चिज छ यो गाना गाउनु भने कि हरेक चिजले त्यहाँमा ध्यान दिनु पर्ने टाइमिङमा ध्यान दिनु पर्यो शब्दमा ध्यान दिनु पर्यो सुरमा ध्यान दिनु पर्यो तालमा ध्यान दिनु पर्यो हरेक कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ त्यो अवस्थामा चाहिँ मैले चाहिँ त्यसलाई रियाज गरी 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 त्यसलाई आफ्नो उसमा चाहिँ ट्र्याकमा ठिक लेभलमा पुर्याएपछि तब मैले यो गाना रेकर्डिङ गरेको हुँ त्यस पश्चात मैले अनि त्यसपछि तब सङ्गीतको क्लास लिएको हुँ मैले
सङ्गीतको क्लास कहाँ लिनुभयो तपाईँले
सङ्गीतको क्लास हेर्नुहोस् एकदम लखनऊ भातखण्डेमा दुई साल करिब ल्याएको थिएँ मैले मेरो एकजना गुरु थियो प्रेम प्रकाश वर्माजी उहाँ पनि सङ्गीतकै गुरु हो मेरो जसले मलाई यस सङ्गीतमा प्रेरणा मेरो हृदयमा हालिदिनु भयो उहाँले त्यो उहाँको म अहिले पनि उत्ति नै म सम्मान गर्छु उहाँको लागि म मेरो हृदयमा उत्ति नै इज्जत छ जति मेरो बाउआमाको इज्जत हुन्छ त्यति नै इज्जत उहाँको छ म कहिलेकाहीँ भेट्छु उहाँलाई आएको टाइममा त त्यतिखेर म उहाँलाई धेरै नै म
त्यति बेला तपाईँलाई सिकाउने गुरुलाई अहिले भेट्दा के भन्नुहुन्छ उहाँले तपाईँलाई के सुझाव दिनुहुन्छ या के भन्नुहुन्छ भनेपछि के भन्नुहुन्छ
अब सुझाव त यस्तो हेर्नुहोस् सुझाव त दिनुहुन्छ जितै रह झुकझुक जियो भनेर मात्रै भन्ने कुरा हुन्छ उहाँहरूबाट किनकि खुब फलो फलो भनेर भन्ने कुरा मात्रै हुन्छ तर के हुन्छ भने अब उनी पनि बुढा भइसके नि खास त त्यो समयको कुरा र अहिलेको समयको कुरा त जमिन आसमानको कुरा भइहाल्यो अनि त्यसपछि गर्दाखेरिमा उहाँले नै मलाई भातखण्डेमा त्यही भातखण्डे सङ्गीत विश्वविद्यालय भातखण्डेमा मलाई एडमिसन गरेँ मैले यहाँबाट आर्ट क्लासको सर्टिफिकेट लिएर गएको थिएँ उनले चाहिँ मलाई एडमिसन गराए दुई वर्ष मैले त्यहाँ पढेँ त्यसपछि त्यहाँबाट मलाई एकजना रामप्रसाद यादव भन्ने अनि यहाँ हाम्रो यादव सर हुनुहुन्छ नि के अरे आरसी यादव उसको प्याप्सनको उहाँको माध्यमबाट फेरि मैले उहाँ बनारस सम्पूर्णानन्द संस्कृत सङ्गीत महाविश्वविद्यालयमा त्यहाँ चाहिँ एक सालको मौका मैले पाएँ त्यहाँ चाहिँ त्यही घरानामा अलिकति मैले
सङ्गीतको कोर्स गरिरहँदा त्यहाँ एउटै प्याटर्नको हुन्थ्यो जस्तो आधुनिक जस्तो पपको या जस्तो फिल्मीको यो फरक फरक सिकाइन्थ्यो या एउटै ठाउँमा सिकाइन्थ्यो
सङ्गीतको जड भनेको नै शास्त्रीय सङ्गीत हो शास्त्रीय सङ्गीत जो छ सारा सङ्गीतको जड शास्त्रीय सङ्गीत शास्त्रीय सङ्गीतबाट नै उत्पन्न भएका यी पप सङ्गीत लाइट सङ्गीत अनि यो अरू अरू सङ्गीतहरू छन् नि हाम्रो नेपाली सङ्गीत सबै यो शास्त्रीय सङ्गीतबाट नै उत्पन्न भएको छ
तपाईँकै कुरा गरिरहेको छु म जस्तो त्यति बेलाको एउटा फिल्ममा गीत गाउने पी के नारायण अहिले मौका पऱ्यो भने कहिलेकाहीँ गाउनुहुन्छ, त्यो पनि स्टेज प्रोग्रामहरूमा कहिलेकाहीँ कसैले आह्वान गर्यो भने, आयोजकले बोलायो भने गाउनुहुन्छ, तर आफै पूर्ण रूपमा लाग्नु भएको छैन, किन नलाग्यो?
यसको मलाई एउटा यो पनि मलाई अचम्म लाग्छ मलाई यो कुराको, यो कुरा गर्नुभयो हजुरले, मलाई धेरै खुसी लाग्यो कि किनकि हेर्नुहोस् मेरो एउटा पछाडि बाध्यता थियो, बाध्यता यस्तो थियो, मैले अब मेरो एसएलसी पास गर्न बित्तिकै मेरो बिहे भइहाल्यो, बिहे भएपछि अनि त्यहाँबाट मैले अब बच्चाहरू पनि भइहालेँ, बच्चा हुँदाखेरिमा चाहिँ अलिकति बच्चातिर पनि ध्यान दिएँ मैले, या त मैले सारा दुनियाँदारी त्यागेर यसैको पछाडि लागेको भइदिए भए जे जे हुन्थ्यो हुन्थ्यो होइन, अब त्यो कुरा त भइएन, मैले त घरद्वार पनि हेर्नु पऱ्यो, दुनियाँदारी हेर्नु पऱ्यो, यसले गर्दाखेरिमा चाहिँ मैले अलिकति मैले बच्चाहरूप्रतिमा ध्यान गरेँ, अहिले चाहिँ सारा बच्चाहरू मेरो एकदम सही सलामतमा छन्, जो कि एकदमै आफ्नो आफ्नो उसमा स्टेजमा खडा भइसकेका छन्, त मलाई त्यति अहिले परेशानी छैन, जसले गर्दाखेरि मलाई आर्थिकको धेरै समस्या हुन्थ्यो त्यतिखेर, एउटा घडीको काउन्टरले म त्यतिको बच्चाहरूलाई कसरी पढाउन सक्थेँ, एउटा छोरालाई इन्जिनियरिङ पढाउनु भनेको त हाम्रो लागि त जमिन आसमानको अन्तरको कुरा भइहाल्यो, अब एउटा छोरीलाई चाहिँ अब अहिले मेगा ब्याङ्कमा छन् उनी त काठमाडौँ मेगा ब्याङ्कमा, उनलाई पनि बहुत मुस्किल मुस्किलले मैले पढाएको हुँ, पढाउन त मैले सबै बच्चालाई पढाएको, अब जसको भागमा पढाइ लेखिया थियो उसले पढिहालेँ, जसको भागमा पढाइ लेखेको थिएन उसको उनले पढ्न सकेनन्, त्यो भनेर मैले त्यतिखेर चुप लागिहालेँ, अब के गरेँ, त्यो बाध्यताले गर्दाखेरि म अलिकति ओझेलमा पढेँ जस्तो लाग्यो कि मलाई आफूलाई
त्यति बेला, साँच्चै आँगै मेरो पनि जिरिङ्ग भयो तपाईँको त्यो कुरा सुन्दाखेरि, त्यति बेलाको पैसाको अभाव, आर्थिक अभाव, अर्कोतिर छोराछोरीलाई पनि हुर्काउनु पर्यो, आफ्नो जिन्दगी बनाउने कि अब उनीहरूको जिन्दगी बनाउने,
यही त समस्या सर
हजुर,
यही त कुरा छ, मैले आफ्नो यदि जिन्दगी हेरौँ भने म बच्चाहरूको जिन्दगी बर्बाद हुन लाग्छ
हजुर,
यो आफ्नो स्वार्थीवाला काम भयो नि
हजुर हजुर,
मैले आफ्नो जिन्दगी हेर्न लाग्यौँ भने बच्चाहरूको जिन्दगी बर्बाद हुन्छ, बच्चाहरूको कहानी हेर्न लाग्यौँ भने आफ्नो कहानी खतम हुन लागेको छ, आफ्नो जिन्दगी बर्बाद हुन लागेको छ, त मैले यो दुईवटा दुधारमा मैले यो कहानीलाई राखेन, मैले भने कि ठिक छ पहिला म यिनीहरूलाई तयार गर्छु, मेरो लाइफ त मेरो छैन, मैले जो कलाकार मैले बन्नु पर्ने थियो मैले कलाकार बनेर देखाइहालेँ सबलाई, देखाइहालेँ कि पीके नारायण एउटा कलाकार हो, राष्ट्रिय कलाकारको स्तरमा छ, ऊ अहिले पनि छ, पछि पनि रहनेछ, सधैँ रहनेछ,
रहनेछ, जस्तो त्यति बेला परिवारका लागि आफ्नो यो क्षेत्रलाई त्याग्नु नै भयो तपाईँले, यो क्षेत्रलाई बिर्सिए सरह भयो,
त्यतिखेर त त्यस्तै भइदियो मलाई,
त्यस्तो भयो, त्यसपछि तपाईँले सोचेको कुरा तपाईँका छोराछोरीले पनि अहिले दिए, एउटा इन्जिनियरिङ पढिरहनु भयो भन्नुभयो,
पढिसक्यो
छोराले, अनि छोरी चाहिँ मेगा ब्याङ्कमा हुनुहुन्छ, अब त तपाईँले सोचेको कुरा पुरा भयो, छोराछोरीलाई दिएको समय पक्कै पनि यति बेला फलदायी रह्यो, अब के सोच्नु भएको छ त त्यसो भए, अब त अझै पनि तपाईँमा
गर्न सक्छु, अझ पनि गर्न सक्छु, अहिले पनि मैले तमाम गीतहरू मैले त्यो यसको म्याटरहरू बनाएर राखेको छु, मैले तमाम गीतहरू म्याटरहरू मैले बनाएर राखेको छु, जसमा कि बहुत राम्रो गीतहरू छन् त्यो, हेर्नुहोस् त्यो गीत सुने भने मान्छेहरू जब मैले रेकर्ड गरेर त्यसलाई बाहिर अहिले यसरी सादामा मैले सुनाउँदाखेरिमा उहाँहरूलाई त श्रोताहरूलाई त श्रोताको बिचमा त मैले पुर्याएको छैन, यो कि साथीहरूसँग मैले यो भन्दाखेरिमा त यसरी सुनाउँदाखेरिमा त उहाँहरूलाई चाहिँ यस्तो भयो भने यति इम्प्रेसन पर्छ भने वास्तवमा यसलाई रेकर्डिङ गरेर मैले त्यसलाई मिडियामा फाल्न पाएपछि कस्तो इम्प्रेसन पर्ला भन्ने मैले सोच बनाएँ कि
ती लेखेका अहिले लेखेका शब्दहरू तपाईँसँग अहिले याद छन् त्यो छ भने अहिले सुनौँ न हामी पनि किनकि यो कार्यक्रममा मैले बढी गफ गरिरहेको छु तपाईँसँग त्यस्तै राम्रा कुरा भइरहेछन् तर गीत पनि सुन्नुपर्ने हो हाम्रा श्रोताहरूलाई पनि सुनाउनु पर्ने हो तपाईँका
अवश्य
यति बेला एउटा सुनौँ
हेर्नुहोस् एउटा गीत यस्तो लेखिएको छ यो कसै प्रेमिकाको लागि मैले लेखेको छु
प्रेमिकाको लागि
यो संसारमा हेर्नुहोस् प्रेम गर्ने मान्छेहरू सच्चा प्रेमी हुँदैनन् सच्चा प्रेमी त्यो हुन्छ जसले हृदयदेखि नै चाहेको हुन्छ त्यसलाई आत्मैदेखिबाट नै चाहेको हुन्छ त्यो प्रेमी हुन्छ असली प्रेमी अब बाँकी जो प्रेम हुन्छ त्यो झुटा प्रेम हुन्छ त्यस्तै सिलसिलामा चाहिँ मैले किनकि हल्का फल्का प्रेम गर्यो दुई चार दिन प्रेम गर्यो त्यसपछि कट भइहाल्यो उसले आफ्नो बाटो त समात्यो उसले आफ्नो बाटो समात्यो सकिहाल्यो खेल खतम भइहाल्यो त त्यस्तै किसिमले यो गीत त्यसमा लेखेको छ कि कोसँग म आफ्नो मुटु साटु, सधैँ मुटुमा पीडा हुन्छ, कोसँग म गहिरो माया गाँसु, सबै माया छोट्ने हुन्छ। त्यसलाई यस्तो सिलसिलामा मैले गाएको छु, अलिकति म सुनाउँछु। कोसँग म आफ्नो मुटु साटु, सधैँ मुटुमा पीडा हुन्छ, सधैँ मुटुमा पीडा हुन्छ, कोसँग म गहिरो माया गाँसु, सबै माया छुट्ने हुन्छ, सबै माया छुट्ने हुन्छ, कोसँग म आफ्नो मुटु साटु।
कस्तो मजाले यो यो जुन एउटा टोन, एउटा यो जान्छ तपाईँको लय यसरी तल माथि तल माथि, यसको लागि त पक्कै पनि सङ्गीत सिकेकैमा हुनुपर्छ होला होइन?
खै अब म त यसको विश्लेषण गर्न सक्दिनँ है, यो त श्रोताहरूले जो सुनिरहनु भएको श्रोताहरूले नै गर्न सक्छ यसको विश्लेषण, मैले त गर्ने भन्ने कुरा त हुँदैन हुँदैन, किनकि तपाईँ एउटा सम्पादक पत्रकार मान्छे भएर मेरो सामान्यमा मेरो इन्टरभ्यू लिइरहनु भएको छ होइन, कति खुसीको कुरा भइरहेको छ कि मेरो पनि भाग्य हो कि हाम्रो एकजना दिनेश एफएमबाट हाम्रो नवराज पनेरजीले चाहिँ मेरो इन्टरभ्यू लिइरहनु भएको छ।
मेरो नाम चाहिँ रोहित गिरी हो।
सरी
हजुर, होस् ठिक छ। हाम्रो ऊ चाहिँ हाम्रो न्युज टिमको सदस्य पक्कै पनि, म चाहिँ प्रोग्रामतिरको तपाईँसँग चाहिँ कुरा भइरहेछ। जे होस्, अब तपाईँले चाहिँ यसरी गीत गाउनुहुन्छ, गीत गाइरहँदाखेरि बडा आनन्द आउँछ होला होइन, आफूले लेखेको गीतहरू, तर कति बेला चाहिँ मन पनि मर्छ होला,
मर्छ मर्छ मर्छ,
के कारणले गर्दाखेरि आनन्द आउँछ, के कारणले गर्दाखेरि मन मर्छ यो क्षेत्रमा लागेको मान्छेको?
यस्तो हो, हेर्नुहोस्, यसमा पनि एउटा अचम्म किसिमको कुरा छ। जब हृदयमा चाहिँ यो खुसी पैदा हुन्छ, हृदयको अन्तरमा खुसी जब पलाउँछ, त्यो यो अनुहारमा पनि एउटा खुसीको लहर छोड्छ। खुसीको लहर छोड्नुको साथसाथै हरेक चिज उसको लागि राम्रो लाग्दै जान्छ। गीत होस्, सङ्गीत होस्, बाजा होस्, वाद्यवादन होस्, कुनै पनि कुरा होस्, हरेक चिज उसलाई राम्रो लाग्दै जान्छ। जब हृदयको अन्तरमा खुसी छैन भने कुनै चिज पनि राम्रो लाग्दैन, न त अनुहारमा खुसी लाग्छ, न त कसैमा खुसी लाग्छ। यस्तै किसिमको यो मनुष्यको प्रकृति हो यो एउटा, होइन? किनकि हृदयमा खुसी लागेपछि पो मुखमा पनि खुसी आउँछ, हरेक कुरा खुसी लाग खुसी मानिन्छ, हरेक गीतमा पनि त्यस्तै, कसरी ढाल्ने, कसरी ढाँच्ने, कसरी माझ्ने, त्यसलाई कसरी बनाउने, कसरी मिठास पनि
राम्रो कसरी दिने भन्नेतिरै ध्यान दिने भयो,
बस त्यो आउने हुन्छ कि त्यो हो।
होइन, तपाईँले चाहिँ आफ्ना गीतहरू पनि निकाल्नुहुन्छ, आफ्ना गीतहरू पनि त्यति राम्रो तरिकाले दिनुहुन्छ होइन, कहाँनिर लाग्छ होला मैले यो पाटोलाई चाहिँ अलिकति अझै राम्रो समेटेको भए राम्रो हुन्थ्यो, त्यो फाइनल भइसकेपछि जब सुन्दाखेरि त्यो लाग्छ, त्यसको लागि तपाईँले पनि त्यो कोसिस जारी राख्नुहुन्छ, तर अरूका गीत पनि असाध्यै राम्रो गाउनुहुन्छ भन्ने मैले सुनेको छु। कसका गीतहरू तपाईँलाई त्यति धेरै मनपर्छन् र तपाईँलाई गाइरहँ लाग्छन्?
गाउन त मलाई, हेर्नुहोस्, अब स्वर्गीय नारायण गोपालजीको, उहाँ त नै अब यस देशकै राष्ट्रिय स्वर सम्राट हुनुहुन्छ, उहाँको त नामै लिन पनि हामी जस्ताको होइन, किनकि उहाँ भनेको त अलग्गै चिज हो होइन। एक कलाकारले अर्को कलाकारको रेस्पेक्ट गरेन भने त्यो कलाकारित्व होइन। त्यस्तै म एउटा कलाकार, कलाकार भएर तपाईँले मलाई रेस्पेक्ट गरेर यस स्टुडियोमा मलाई पुर्याउनु भयो, र मैले उहाँको नाम लिएर मैले आज म स्टुडियोमा त्यो कुरा गरिरहेको छु स्वर्गीय नारायण गोपालको. हेर्नुहोस्, नारायण गोपालको जति कुरा गरे भने कम छ, उहाँको जति गीत गाए भने पनि कमै छ. उहाँको गीतमा हरेक कलाकारको भन्दा पनि बेग्लै किसिमको एउटा अनौठो किसिमको चिज आउँछ,
आवाज छ, जादु छ,
अनौठो चिज आउँछ भने जादु भने पनि अब जे भने पनि होइन अनौठो किसिमको चिज आउँछ. जस्तै अब म एउटा उदाहरण भन्छु, जस्तै उहाँले एउटा गाउनुभएको छ के अरे नारायण गोपालको हो यो गीत, अल्झे छ क्यारे पछौरी तिम्रो चियाको बोटमा, अल्झे छ क्यारे पछौरी तिम्रो चियाको बोटमा, बल्झे छ क्यारे सुनको कण कलिलो खुटामा, अल्झे छ क्यारे पछौरी. एक लाइन म अझै सुनाइ,
मलाई त म पुरै गीत सुन्न मन लाग्छ.
आउँछिन् कि चेली भनेर आमा, धो बाटो धाए कि आउँछिन् कि चेली भनेर आमा, धो बाटो धाए कि तेजम पाने बिरिसे छन् क्यारे गरिब माइती, सल्ला जयामा सल्ला जयामा सुसाई रहिन एकलै कोठामा, अल्झे छ क्यारे पछौरी तिम्रो चियाको बोटामा, बल्झे छ क्यारे सुनको कण कलिलो खुटामा. यो उहाँको अरू गीतहरू भन्दा पनि हेर्नुहोस्, म जन्मेकै थिएन यो गीत, उहाँले यो गाउनु भएको गीत म जन्मेको थिएन त्यो समयको यो गीत हो. मलाई यो गीत अहिलेबाट होइन मनपर्ने, उही जमानैबाट मलाई मन परेको हो, म जब सानो फुच्चे थिएँ त्यतिखेरबाट नै
त्यो. मलाई लाग्छ यदि मेरो ठाउँमा यहाँनिर नारायण गोपाल स्वयं हुनुहुन्थ्यो भने तपाईँले त्यहाँबाट बसेर गीत गाइरहँदा उहाँ खुसीले दङ्ग पर्नुहुन्थ्यो होला कि मेरो गीतलाई पनि यति राम्रो तरिकाले अर्को मान्छेले पनि न्याय दिन सकेका छ भनेर.
अवश्य उहाँलाई पनि खुसी लाग्थ्यो होला
पक्कै पनि. यस्ता थुप्रै गीतहरू तपाईँ गाउनुहुन्छ, मलाई त एउटा नबुझेको पाटो या मैले नजानेको पाटो, यति राम्रो कलाकार कसरी चुप लागेर बस्न सक्छ, कसरी एउटै ठाउँमा
कसरी ओझेल भयो,
कसरी ओझेल पर्न सक्छ? पक्कै पनि तपाईँकै भाषामा
यो विडम्बना छ.
हजुर,
कसरी ओझेल भयो भन्ने विडम्बनाको कहानी हो यो. कसरी ओझेल भए म, हेर्नुहोस् मैले भनिहालेँ नि अघि नै,
त्यो त्यति बेलाको कुरा, जब अब त तपाईँ
अब छैन, अब ओझेलमा पर्न सक्दैन म, किनकि अब म केही गर्छु भनेर मैले अब मैले आफ्नो मनमा ठानिसकेको छु यो कुरालाई. अब मैले यो मेरो बच्चाहरू यहाँ आइसकेपछि मैले उसलाई भनेको छु, बाबु मेरो लाइफको एउटा गीत म आफ्नो आफ रेकर्डिङ गर्न चाहन्छु, त्यो गीत हमेसा बजिरहनेछ.
हजुर,
त्यो गीत हमेसा बजिरहनेछ, हरेकको मुटुमा बसिरहनेछ, हरेकको हृदयमा बसिरहनेछ, हरेकको स्पन्दनमा त्यो गीतले आवाज दिइरहनेछ, त्यो गीतले उनीहरूको स्मरणमा त्यो शक्ति पैदा गर्नेछ जसले बेला बेलामा पीके नारायण मरेको छैन, अहिले पनि हाम्रै बिचमा छ. यस प्रकारले म त्यो गीत चाहिँ अहिले फ्ल्यास नगरौँ त्यो गीतलाई, होइन हल्का म सुनाउला कहिले काहीँ, यसो यदि हजुर को र मेरो फेरि अर्को जम्का भेट भएपछि कहिले
गए हजुर रेडियो भन्दा बाहिर भन्नुभयो
म सुनाउला यो गीतलाई अवश्य म गीतलाई
सुनाउँछु शब्दहरू दुई शब्द भए पनि गीतको लय ननिकालौँ बरु शब्द ती गीतका त्यस्तो राम्रो तपाईँको सोच त्यस्तो राम्रो एउटा तपाईँले कोसिस जारी राख्नु भएको छ भनेपछि ती शब्दहरू हाम्रो श्रोताहरूलाई पनि दुई शब्द
हेर्नुहोस् यो यो शब्द यस्ता किसिमका छन् यसमा म हजुरलाई थोडा सा अलिकति एक लाइन भनिदिन्छु अब यसलाई त गाएरै भन्नुपर्ने स्थिति
आइदियो हजुर हो
यो गीत छ यस्तो किसिमको कि यो हुन त अब कोही प्रेमिकाको लागि पनि लेखिएको छैन कोही व्यक्तित्वको लागि पनि लेखिएको छैन व्यक्तिगतको लागि पनि लेखिएको छैन यो दुईजनाको लागि लेखिएको छ श्रोताहरूको लागि लेखिएको छ यस्तो गीत छ हेर्नुहोस् सुन्नुहोस्
हजुर
फुल फुलेको डाँडा र पखभरि तिमी फुलेकी छौ मेरै मनभरि फुल फुलेको डाँडा र पखभरि तिमी फुलेकी छौ मेरै मनभरि म फुलेकी छु हजुरकै मनभरि राखे मैले हजुरलाई मुटु भरि यो गीत हो
यो गीतलाई तपाईँले चाहिँ आफ्नो एउटा मेरो उद्देश्य मेरो टार्गेट म यो गीतलाई चाहिँ एकदम सफल पार्नेछु यसलाई जसरी हुन्छ राम्रो दिनेछु
यो हेर्नु यो पनि डुएटमा छ यो लेडिजले भनेको शब्द हो यो यहाँनिर
पक्कै पनि लास्टमा
लास्टवाला जो छ नि राखेँ मैले हजुरलाई मुटुभरि फुल त डाँडा र पाखाभरिमा झिलमिलान्तै भएर फुलिरहेको छ अब केटीले पनि त्यही भनिरहेछ तिमी फुलेकी छौ मेरो के अरे तिमी फुलेकी छौ मेरो मनभरि भनेर त केटाले भनिरहेछ अब राखेँ हजुरलाई मैले आफ्नो मुटुभरि भनिरहेछ
जस्तो दुईवटा गीत तपाईँका जस्तो एउटा यो भन्नुभयो एकछिन अगाडि पनि एउटा असल प्रेमिकाको
कोसँग म आफ्नो मुटु साट
हो कोसँग यो दुईटा अलि प्रेम रसका गीतहरू मायामा समर्पित गीतहरू छन् तपाईँको जीवनमा चाहिँ कसैलाई माया गरेको पल कसैलाई सम्झेको त्यस्तो थियो के थियो त्यति बेलाको हजुर
यो पनि बडा धेरै राम्रो कुरा गर्नुभयो प्रेम कहानीमा मैले सारा जीवन समर्पित गरेको मान्छे हो म हेर्नुहोस् सच्चा प्रेम कहिले कसैले गर्दो रहन्छ भन्ने कुरा मैले अनुभव गरेँ कि मैले यो कुरालाई तर सिर्फ प्रेम त्यसँग गर्छु म अब आजकल मेरो परिवारसँग मेरो हृदयको देवतासँग मेरो बालबच्चाहरूसँग
हजुर
त्यो प्रेम जो छ नि म मरेर गए पनि मेरो साथमै जानेछ तर बाह्य प्रेम जो छ नि मैले एउटा एउटा प्रेमिकासँग मैले आफ्नो जीवन समर्पित गरिसकेका थिएँ तर उसले चाहिँ के भन्नु त्यसको कहानीलाई यहाँ श्रोता माझे राखिदिउँ भने अलिकति नराम्रो हुन्छ त्यसले गर्दाखेरि नराखौँ यसलाई यो कुरालाई
जे होस् तपाईँ असाध्यै माया गर्नुहुन्थ्यो तर अर्को पक्षबाट तपाईँलाई त्यति धेरै माया पाइएन तपाईँ त्यो कारणले गर्दाखेरि पनि
तब त्यही हो तब मैले एकदम यो त्यो चिजलाई तिरस्कार गरिदिएँ क्या मैले मजा आएन मलाई त्यसले गर्दाखेरि म चाहिँ मलाई ठिक लागेन त्यसको यो प्रेम भन्ने शब्द प्रेम शब्द जो जो हुनुपर्छ जो कि उसको तनमनमा निछावर भएको त्यो पो हुनुपर्छ त प्रेम शब्द त्यहाँ पो हुनुपर्छ प्रेम जो हृदयबाट जागेर आएर दिलो दिमागमा पुग्ने आँखाको बाटो हुँदै हृदयको राज हृदयको
हृदयलाई छुने
हृदयको सिंहासनमा राज गर्ने त्यो पो प्रेम हो हल्का मल्का प्रेम गरेर कोही प्रेम हुन्छ प्रेमको परिभाषै नै थाहा भएको मान्छेले प्रेम गर्ने बेकार हो मेरो विचारमा है त
पक्कै पनि त्यति बेलाको आफ्नो भोगाई आफ्नो त्यो एउटा क्षण सम्झेर पनि यति बेला तपाईँले शब्दहरू पक्कै पनि एउटा असल प्रेमी त्यो हो जसले उसको हृदयबाट तपाईँले अघि परिभाषित गरिरहनु भएको थियो, हृदयबाट चाहिँ माया पलाउँछ, हृदयबाट चाहिँ उसलाई आफ्नो ठान्छ भन्ने कुरा। अब अर्को गीत सुनौँ यहाँनिर चाहिँ, यो पक्षलाई तपाईँले भन्न चाहनु भएन, ठिक छ, अब अर्को कुरा गरौँ, तपाईँको गीतकै कुरा, जस्तो गीत लेखिरहनु भएको छ, गीत गाउनुहुन्छ, मेला महोत्सवमा कतिको यहाँ हुने सुदूरपश्चिम महोत्सव अर्थात् स्थानीय स्तरमा हुने अन्य कुनै पनि मेला महोत्सवहरूमा तपाईँलाई चाहिँ कतिको सम्झिन्छन् आयोजकहरूले?
यस्तो छ, हेर्नुहोस्, अब यहाँ सम्झिना त सम्झिन्छन्, आयोजकहरू सम्झिन्छन्, सम्झिना त अब त्यो जसले सम्झिन्छ, अब ज्यादा गरेर हामीलाई मलाई सम्झिने भनेको मेरो प्यानलकै मान्छे गुणाकर पनेरू सर, किनकि उहाँ नै अक्सर गरेर मलाई नै धेरै ठाउँमा उहाँले पुर्याउनु भएको हो महोत्सवमा। र अर्को मलाई यहाँसम्म पुर्याउने, मलाई यति हाइलाइट गर्ने, मलाई यो सुदूरपश्चिममा चिनाउने, मलाई यो भनौँ कि यो मध्यपश्चिम सुदूरपश्चिम अञ्चल सबैभरिमा चिनाउने, भनौँ कि मिडियाले त सबै ठाउँमा पुर्याउँछ, यो पुर्याउने भनेको मलाई टिएन जोशी सरले हो। उहाँले मलाई बहुत मेरो परम मित्र हुनुहुन्छ, उहाँले मलाई, म ओझेलमा पढिसकेको थिएँ, उहाँले चाहिँ मलाई आज यस मुकाममा मलाई पुर्याउनु भयो कि उहाँको म धेरै धेरै आभारी छु। एकदम उहाँले सुनिरहनु भएको छ भने, उहाँले हेरिरहनु भएको छ भने, उहाँको म धेरै एकदमै आभारी छु कि उहाँले चाहिँ मलाई आज यस मन्जिलसम्म मलाई पुर्याउनु भएकोमा
यति आभार व्यक्त गर्न चाहनुहुन्छ। हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि छौँ, जस्तो मैले भने मेला महोत्सवमा तपाईँलाई बोलाइन्छन्, जानुहुन्छ, र धेरैको गुनासो के हुन्छ भने हामीहरूलाई निःशुल्क रूपमा गाइदिनु पर्यो, पैसा छैन भनेर स्थानीय कलाकारहरूलाई त्यहाँ त्यो भाषा प्रयोग गरेर बोलाइन्छ। त्यति बेला तपाईँलाई चाहिँ यस्तो भाषा प्रयोग गरेर बोलाइन्छ, पैसा छैन गाइदिनु पर्यो, या के हुन्छ, एउटा सम्मान मात्रै?
मलाई 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 यस्तरी बोलाउँदैनन्, किनकि मलाई चाहिँ त्यस्तो, एक त म कामबाट बिजी रहने मान्छे हमेसा,
हजुर,
होइन, त्यसले गर्दाखेरिमा पनि यहाँ चाहिँ प्रोग्राम हुँदाखेरिमा चाहिँ मलाई चाहिँ कहिले पनि त्यो फ्री फन्डमा गवाउने, यो गर्ने ऊ गर्ने भन्ने किसिमले चाहिँ मलाई बोलाउँदैनन्, दिन त पैसा दिएकै हुन्छन्, होइन, किनकि अर्काको पनि अब्जेक्सन गर्नु हुँदैन,
होइन,
दिएकै हुन्छन्, अब कति दिएको हुन्छ र मलाई कति दिन्छन् भन्ने कुरा त्यो मलाई थाहा हुँदैन, बिचको मान्छेको कनेक्सनबाट भएको हुन्छ त्यो जम्मै, होइन,
बिचको मान्छेले कुन रोल खेल्छ त्यहाँ
त्यही हो, किनकि अरू दिनेवालाको पनि अब्जेक्सन गर्नु हुँदैन, वो जसले मलाई दिन्छ उसको पनि बुराई गर्नु भएन, मलाई दुइटैकै सपोर्ट गर्नु पऱ्यो नि, त्यसैले गर्दा मलाई महोत्सवमा बोलाउँछन्, जान्छु म आफ्नो
प्रस्तुति,
मेरो गाउना, मेरो मैले गाउने तरिका त्यो श्रोताहरूले चाहिँ सुनिरहेको हुन्छ, यो यो कलाकारले गाउने तरिका र अरू गाउने कलाकारको तरिकामा कति जमिन आसमान
के भिन्न छ। एउटा गीत सुनाऊ यहाँनिर, कुन चाहिँ गीत सुनाउनुहुन्छ, कसको गीत सुनाउनुहुन्छ, आफ्नै सुनाउनुहुन्छ या नारायण गोपालको सुनाउनुहुन्छ? तपाईँलाई नारायण गोपालका गीतहरू पनि असाध्यै मन छुँदा रहेछन्।
नारायण गोपालको मलाई त अक्सर
धेरैले त तपाईँलाई स्थानीय स्तरको उदित नारायण झा पनि भन्छन्
भन्छन् भन्छन्
उदित नारायण झाको गीत सुनौ न त त्यसो भए, एउटा
हुन्छ
पक्कै पनि एउटा उदित नारायण झाको गीत सुनौ, हामी लगभग कार्यक्रमको अन्त्यतिर छौँ, यो गीतपछि बिदा माग्नुपर्छ,
धेरै धेरै लामो समय समय नलिएर,
हजुर,
छोटोमा उदित सरको गीत म श्रोता माझ राख्न लाग्छु, थोडा सा अब त्यस्तै हो, होइन, त्यसले गर्दाखेरि बाजा साजा अब स्टुडियोमा त कहाँबाट बाजा साजा हुने, होइन, त्यसले गर्दाखेरिमा कहिले कहीँ मनका कुरा हामीलाई पनि भन, ढुङ्गा मुढा होइन होला हाम्रो पनि मन, दर्पण छाया हेरी हेरी लले गयो जौवन, ए दर्पण छाया हेरी हेरी राजै गयो जौवन, कहिले कहीँ मनका कुरा हामीलाई पनि भन, ढुङ्गा मुढा होइन होला हाम्रो पनि मन, दर्पण छाया हेरी हेरी लाले गयो जौवन ए दर्पण छाया हेरी हेरी रजै गयो जौवन संसारले तिमलाई हेरुन् तिमले संसार हेर संसारले तिमलाई हेरुन् तिमले संसार हेर धेरै धेरै पाउने छौ तिमले त्यतिखेर हामीलाई पनि सोधिहेर हामीलाई पनि सोधिहेर के छौ तिमी हाम्रो लागि दर्पण छाया हेरी हेरी रजै गयो जौवन ए दर्पण छाया हेरी हेरी रजै गयो जौवन
दर्पण छाया
दर्पण छाया
के जिन्दगी यो चलचित्र पनि असाध्यै हिट भयो दर्पण छाया गीतको त कुरै छैन
यो यो चलचित्र भन्दा अलगै चीज हो यो हेर्नुस् यो गीत उहाँले उदय नारायणले चाहिँ अलगै किसिमले खालि एल्बमको हिसाबले गाएको छ
पछि चाहिँ
यो होइन दर्पण छायामा छैन यो गीत दर्पण छाया फिल्मको अलगै छ अलगै हो त्यो त्यो फिल्म अलगै तुलसी घिमिरेले जो बनाएको त्यो अलगै हो
हजुर जे होस् फिल्म सम्बन्धी अनि गीत सम्बन्धी सबैतिर रुचि छ तपाईँको अबको यात्रा कस्तो रहनेछ अन्त्यमा हाम्रा श्रोताहरूलाई के भन्न चाहनुहुन्छ
अब अन्तमा श्रोताहरूलाई त म यो भन्न चाहन्छु सङ्गीत जो छ सङ्गीत जसले सिक्न लाग्छ जसले सङ्गीत चाहनु भुल्न लाग्छ जसले सङ्गीतको बारेमा अलिकति थाहा छ उहाँहरूले सङ्गीततर्फ अभिरुचि राखेर त्यसलाई पूजा गर्नुहोस् सङ्गीत नै सरस्वतीको वरदान हो सङ्गीत यदि सिकिरहनु भएको छ भने सङ्गीतलाई पूजा गर्नुहोस् सङ्गीतलाई हृदयदेखिबाट चाहनुहोस् तब मात्र त्यो सङ्गीत प्राप्त हुन्छ वर्ण त्यसरी सङ्गीत प्राप्त कहाँ हुन्छ मैले गुरुकुलमा एक साल सङ्गीत त्यो बनारसमा सम्पूर्णानन्द संस्कृत सङ्गीत महाविश्वविद्यालय एक साल तपस्या गरेर मैले सङ्गीत थोडा सा शास्त्रीय सङ्गीत प्राप्त गरेको हुँ त्यस्तै किसिमले म पनि श्रोताहरूसँग यही आशा राख्छु कि तपाईँहरूले पनि त्यस्तै कोसिस गर्नुहोस् भन्ने आशा राख्छु कि तपाईँहरू पनि राम्रो बन्नुहोस् एक नम्बरको कलाकार बन्नुहोस् एक नम्बरको एकदम श्रेष्ठ कलाकार बनेर
आफ्नो ठाउँलाई परिचित बनाउनुहोस्
आफ्नो ठाउँलाई परिचित बनाउनुहोस् आफ्नो ठाउँलाई एकदम आफ्नो क्षेत्रलाई चाहिँ नाम दिनुहोस्
आइदिनु भयो यो बिहानीको समयमा आज अन्य दिनभन्दा पनि अझै चिसो थियो एउटा गायककीको रूपमा मुटु काम्ने जाडो थियो तर पनि आवाज यति मिठो निकालेर गीत गाउनुभयो तपाईँको आगामी यात्रा अझै सुरक्षित होस् अझै सोचेको तपाईँका पाइलाहरू पुरा हुन् तपाईँको परिवारबाट सधैँभरि तपाईँलाई माया मिलिरहोस् हामी यही कामना व्यक्त गर्छौँ आइदिनु भयो धेरै धेरै धन्यवाद छ
हस् हुन्छ
यहाँलाई कार्यक्रम कस्तो लाग्यो हामीलाई सुझाव सल्लाह र प्रतिक्रिया दिन चाहिँ नबिर्सिनुहोला आज हामीसँग हुनुहुन्थ्यो पिके नारायण सबैले उहाँलाई यही नामले चिन्नुहुन्छ उहाँको खास नाम चाहिँ पप्पु कुमार र एउटा फिल्मले गर्दाखेरि चाहिँ उहाँ पिके नारायण बन्न पुग्नुभयो तर पछिल्लो समयमा आफ्नो नाम अनि आफ्नो व्यवसाय आफू जुन सेक्टरमा हुनुहुन्छ यही सेक्टरबाट उहाँले चाहिँ आफूलाई यही पिके नारायणबाटै अगाडि बढाउनु भएको छ हेरिदिनुहुने सुनिदिनुहुने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद भोलि बिहान फेरि हामी सवा 8 बजे भेट्ने बाचाका साथमा कार्यक्रमबाट बिदा हुन्छु हस्त नमस्ते निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली हसनपुर धनगढी कैलाली
सुरक्षित समृद्ध होस् जिन्दगीको सेरो फेरो
भोलिको लागि सोच्नु पर्ने कर्तव्य हो तिम्रो मेरो
दुःख हुन भोलिलाई बिमा गरौ है नेशनल लाइफ इन्स्योरेन्समा बिमा गरौ है
विगत 30